नमस्कार, ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस DBIEAबाट काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च।
अबको प्रस्तुति प्रारम्भिक कक्षा पढाइबारे रेडियो कार्यक्रम।
रमाइलो पढाइ दिगो सिकाइ कक्षा 1-2-3 का बाल बालिकालाई।
अब सुनौ राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम बारे जानकारीमूलक कुराकानी।
विज्ञबाट विशेष जानकारी।
नमस्कार, म माया गिरी। प्रारम्भिक कक्षा शिक्षण सहयोगी संवादमा हामीसँग जोडिनु भएकोमा यहाँलाई स्वागत छ। यो कार्यक्रम कक्षा 1-2-3 का बाल बालिकाहरूको पढाइ र सिकाइलाई सहज बनाउन शिक्षकद्वारा शिक्षककै लागि तयार पारिएको हो। बाल बालिकाको पढाइ सी विकासका लागि ध्वनि सचेतीकरण, लेख्य वर्ण सचेतीकरण, पठन प्रवाह, शब्द भण्डार, बोध र लेखाइ जस्ता तत्त्वहरू आवश्यक छन्। प्रारम्भिक कक्षाका शिक्षक साथीहरूका लागि सहयोगी यिनै महत्वपूर्ण तत्त्वहरू समेटिएको कुराकानीका साथ आज हामीसँग हुनुहुन्छ विज्ञ श्री स्मिता नेपालज्यू। उहाँ नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रको प्राविधिक अधिकृत हुनुहुन्छ र लामो समयदेखि शिक्षकहरूका लागि प्रारम्भिक कक्षा पढाइ लगायत अन्य प्रशिक्षण तथा पेशागत विकास कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ। म उहाँलाई कार्यक्रममा स्वागत गर्दछु।
धन्यवाद मायाजी।
स्मिताजी, आज हामी विद्यार्थीहरू आफैले निर्माण गर्न सक्ने पठन सामग्रीका बारेमा कुरा गर्न लागिरहेका छौँ।
अवश्य मायाजी, आजको यो विषयवस्तुले पछिल्लो कार्यक्रममा कुरा गरे जस्तै बाल बालिकाहरू आफै सक्रिय भई चित्र तथा रङ भर्नेदेखि लिएर तह अनुसारका लेख्य सामग्री निर्माण गरे कार्यमा संलग्न हुने वातावरण निर्माण गर्ने कुरामा जोड दिनेछ।
हजुर, पक्कै पनि। विद्यालयहरूमा यस खालको सकारात्मक वातावरण सिर्जना गरी बाल बालिकाको सिकाइमा टेवा पुर्याउने र सँगसँगै शैक्षिक सामग्रीका लागि बाह्य स्रोत साधनमा भर पर्नु पर्ने अवस्थामा समेत कमी ल्याउन शिक्षकले के कस्ता काम गर्न सक्नुहुन्छ?
शिक्षकहरूले स्वयं सक्रिय भई सामग्री निर्माण, संकलन तथा प्रयोग गर्ने कुरा त महत्वपूर्ण छँदैछ। यसका अतिरिक्त विद्यार्थीहरूलाई पनि विभिन्न किसिमका सामग्री विकास गर्ने अवसर दिनुपर्छ। प्रारम्भिक तहका विद्यार्थीको कुरा गर्दाखेरि धर्का तान्ने, रङ भर्नेदेखि लिएर क्रमशः उनीहरूको स्तर वृद्धि हुँदै जाँदा सोही बमोजिमका सामग्री निर्माण गर्न सक्छन्। साथै अलि माथिल्लो स्तरसम्म पुग्दा उनीहरूलाई आफ्नै विवेक प्रयोग गरेर पनि नयाँ नयाँ पुस्तक वा पाठ्य सामग्रीको निर्माण गर्न उत्प्रेरित गर्न सकिन्छ।
तपाईँ हाम्रा शिक्षक साथीहरूलाई यो क्रियाकलाप सुरु गर्नका निम्ति केही सल्लाह वा सुझाव दिन सक्नुहुन्छ?
अवश्य। शिक्षक साथीहरूले विभिन्न तरिकाबाट आफ्ना विद्यार्थीहरूलाई यस किसिमका सामग्रीहरू निर्माण गर्न लगाउन सक्नुहुन्छ। यस किसिमका क्रियाकलापले विद्यार्थीको लेखन पद्धतिको पनि विकास गर्छ। जस्तै भर्खरै मात्र विद्यालय आएका बालबालिकालाई पहिले शिक्षकले पूर्व लेखनका क्रियाकलाप गराउनु पर्छ। जस्तै कलम समात्ने, थोप्ला जोड्ने, धर्का तान्ने, रङ भर्ने, चित्र बनाउने जस्ता क्रियाकलापहरू यो तहमा गराउन सकिन्छ।
अनि त्यसपछि?
त्यसै गरी यो भन्दा माथिल्लो स्तरमा पुगेका बालबालिकालाई क्रमशः अक्षर, शब्द, वाक्य अनि ससाना अनुच्छेद लेख्न लगाउन सकिन्छ र यसमा पनि चित्रको प्रयोग गर्न सकिन्छ। तल्ला तहका कक्षाहरूमा आफूले सिकिसकेका वर्ण र मात्रा प्रयोग गरेर बनाउन सकिने विसङ्केतन पाठहरू राम्रो क्रियाकलाप हुन सक्छन्। यसका लागि आफ्नो घर परिवार, वरपरको वातावरण, पशु पन्छी जस्ता विषयमा क्रियाकलापहरू गराउन सकिन्छ। साथै सन्दर्भ सामग्रीको प्रयोगलाई समेत जोड्न सकिन्छ यतिखेर। उदाहरणका लागि आफूले पढेको कुनै कथाको सार लेख्ने वा त्यसमा आधारित चित्र बनाउने, आफूलाई मन परेको चरित्रको बारेमा एक अनुच्छेद लेख्ने जस्ता क्रियाकलापहरू गराई ती सामग्रीलाई सबैले देख्ने गरी टाँस्ने वा प्रदर्शन गर्ने व्यवस्था मिलाउनु पर्छ। अनि विद्यार्थीले तयार पारेका सामग्रीलाई पाठसँग जोड्ने, सन्दर्भ मिलाएर त्यसमा प्रतिबिम्बन गराउने जस्ता क्रियाकलाप पनि गर्न सकेमा उनीहरूको सक्रियता बढाउन थप सहयोग पुर्याउँछन्।
अब अन्त्यमा विद्यार्थीद्वारा निर्मित पठन सामग्रीका के फाइदाहरू छन् यसबारे पनि बताइदिनुहोस् न।
सर्वप्रथम त सामग्री निर्माणको यो सम्पूर्ण प्रक्रिया विद्यार्थीहरूका लागि निकै रमाइलो हुनुका साथै उनीहरूको लेखन अभ्यासलाई बढावा दिनका लागि पनि उत्तम मानिन्छ। त्यस्तै न्यून लागतमा धेरै भन्दा धेरै छापा सामग्री निर्माण गर्नका लागि पनि यो तरिकाले सहयोग गर्छ र विद्यार्थीद्वारा निर्मित पठन सामग्रीहरू विद्यार्थीहरूकै लागि एउटा प्रेरणाको स्रोत पनि हो। किनभने यसमा उनीहरूले आफूले निर्माण गरेको सामग्री सजाइएको देख्छन्, अरू साथीसँग बाँड्न पाउँछन् वा अन्य साथीका सामग्रीहरू पढ्न पनि पाउँछन्।
धन्यवाद। अस्मिताजी। हामीलाई सुनिरहनु भएका श्रोता र शिक्षक मित्रहरू, यो कार्यक्रम तपाईँले शैक्षिक जनशक्ति विकास केन्द्रको वेबसाइट www.ncd.gov.np डाउनलोड समेत गर्न सक्नुहुनेछ। हामी केही हप्तापछि प्रारम्भिक कक्षा पढाइ सम्बन्धी शिक्षण सुझाव सहितको अर्को कुराकानी लिएर आउनेछौ। हामीलाई सुनिदिनु भएकोमा धन्यवाद। नमस्कार।
मेरो पनि नमस्कार।
रमाइलो पढाई दिगो सिकाई कक्षा 1-2-3 का बालबालिकालाई।
अबको प्रस्तुति प्रारम्भिक कक्षा पढाई बारे रेडियो नाटक
उज्जवल भविष्यको सुरुवात।
नमस्कार हेडम्याम।
नमस्कार। ओहो, विद्यालय निरीक्षक सर पो आउनु भएछ। काठमाडौँतिर जानु भएको रे भन्ने सुनेको थिएँ। कहिले फर्किनु भयो सर?
हिजो मात्र फर्केको। राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सम्बन्धी कार्यशालामा भाग लिन गएको थिएँ। बिहान सरिता म्यामसँग भेट भएको थियो। आज प्रारम्भिक कक्षा पढाइ सम्बन्धी कक्षा 1-3 पढाउने शिक्षक साथीहरूको मासिक बैठक छ अरे, मलाई पनि एकछिन आइदिनुहुन्थ्यो भन्नुभएकोले आएको नि।
अब छुट्टीको घन्टी पनि लाग्यो, सबै जम्मा हुने बेला भयो। भित्रै जाउँ सर। अनि नि केशव सर, प्रारम्भिक कक्षा पढाइ सम्बन्धी तालिम लिएर फर्केपछि तपाईँहरूकै सुझाव बमोजिम उहाँहरूले नियमित रूपमा यस्तो छलफल सुरु गर्नु भएको छ नि अहिले त।
धेरै खुसी लागेको छ मलाई पनि तपाईँहरूको यो अभ्यासबाट। वास्तवमा शिक्षकको पेसागत क्षमता विकास गर्न र शिक्षण सिकाइ प्रक्रियामा सुधार ल्याउन तालिमले मात्र पुग्दैन, शिक्षकहरूको बिचको आपसी सहकार्य र निरन्तर सहयोगको धेरै ठुलो महत्त्व छ।
हुन्छ, अब आजको छलफल सुरु गरौँ न।
मलाई पढाउँदाखेरि एउटा समस्या परेको छ। पढाइका 6 तत्त्वमध्ये अरू तत्त्वसँग सम्बन्धित क्रियाकलाप त अभ्यास पुस्तिकामा प्रष्ट रूपमा नै दिएको छ, तर ध्वनि सचेतीकरणका लागि अभ्यास पुस्तिकाको क्रियाकलापले मात्र त पुग्दो रहेनछ। अब के गर्ने होला यस्तोमा?
मैले त अभ्यास पुस्तिका मात्र भन्दा पनि पहिले शिक्षक निर्देशिकामा दिएको सम्बन्धित दिनको दैनिक पाठ्यवस्तु वितरण तालिका र नमुना पाठ योजना अध्ययन गर्ने गरेको छु। यसो गर्दा ध्वनि सचेतीकरण मात्र भन्दा पनि अरू तत्त्वको सिकाइका लागि गर्नुपर्ने क्रियाकलापहरू पनि प्रष्ट हुँदो रहेछ।
ठिक भन्नुभयो सरिता म्यामले। अभ्यास पुस्तिका विद्यार्थीको अभ्यासको लागि हो भने शिक्षक निर्देशिका शिक्षकको सहयोगको लागि। यसमै विषयवस्तुको क्षेत्र र क्रम पनि समावेश गरिएकाले यसको अध्ययन हरेक दिनको पाठ पढाउनु अगाडि अनिवार्य गर्नुपर्छ। यसो गरेमा के क्रियाकलाप गराउने होला भन्ने समस्या नै रहँदैन।
ए, बल्ल बुझेँ मैले पनि। अभ्यास पुस्तिकालाई नै पाठ्यपुस्तक सर मान्न नहुने रहेछ। मैले बुझेअनुसार त विद्यार्थीको सिकाइको स्तर र अवस्था हेरेर शिक्षकले कति सहयोग गर्ने भन्ने कुरा निर्केउल गर्नुपर्छ।
साह्रै ठिक भन्नुभयो विमल सरले। कुनै पनि नयाँ सिप सिकाउनका लागि शिक्षकले पहिला नमुना प्रस्तुत गर्ने अनि विद्यार्थी सँगसँगै अभ्यास गर्दै क्रमशः विद्यार्थीलाई पूर्ण रूपमा संलग्न गराउने प्रक्रिया हो यो, जसलाई क्रमिक सिकाइ रणनीति पनि भनिन्छ।
अनि अर्को कुरा चाहिँ, प्रारम्भिक कक्षाहरूमा पहिले पढ्न सिकाउने र क्रमशः सिक्नका लागि पढ्ने बानी बसाल्ने भएको कारणले पनि यो क्रमिक सिकाइ रणनीति चाहिँ महत्त्वपूर्ण छ। तर विद्यार्थीको स्तर अनुसार यसको प्रयोग भने हुनुपर्छ है।
अब चाहिँ प्रष्ट भएँ म पनि। साँच्चै आज विद्यालय आउँदै गर्दा त्यो परको बाल मन्दिर आधारभूत स्कुलको मनिता म्याडमसँग भेट भएको थियो। उहाँले मेरो नेपाली किताब चाहिँ कहिले पढाउने हो भनी सोध्दै हुनुहुन्थ्यो। मैले त जुन दिनको विषयवस्तुसँग मिल्दो पाठ हुन्छ त्यो पढाउँदा हुन्छ भनेर भने। त्यसै त होला नि, होइन त?
मैले बुझेको कुरा पनि त्यही नै हो।
तपाईँहरूले बुझेको सही हो। मेरो नेपाली किताबका पाठहरू 192 दिनमध्ये कुनै न कुनै दिनसँग मिल्ने हुन्छ, त्यसरी हेरेर अभ्यास गराउँदा हुन्छ विद्यार्थीलाई। तर निर्धारित सिकाइ उपलब्धि हासिल गराउन अहिलेको शिक्षक निर्देशिका र अभ्यास पुस्तिकाकै प्रयोग पनि काफी नै हुन्छ। सँगसँगै कक्षा कोठा पुस्तकालयमा भएका सन्दर्भ सामग्री पनि प्रयोग गर्न सकिन्छ विद्यार्थीको स्तर र विषयवस्तु अनुसार। यी सामग्री प्रयोग गर्दा विभिन्न किसिमका क्रियाकलाप गराई सबै खाले विद्यार्थीलाई समेट्ने कुरामा चाहिँ विशेष ध्यान दिनुपर्छ।
आज केशव सर पनि आइदिनाले हाम्रो छलफललाई थप उपलब्धिमूलक बनाएको छ। फेरि फेरि पनि हामीलाई सरको सहयोग आवश्यक पर्दा हामी बोलाउँछौँ। सरले आइदिनुपर्छ है।
भइहाल्छ नि, समय मिलेसम्म त मलाई पनि यस्तो राम्रो अभ्यासमा सहभागी हुन पाउँदा साह्रै खुसी लाग्छ। यहाँहरूको यो राम्रो कामलाई निरन्तरता दिनुहोला। यसले हाम्रा समस्याको समाधान हामी बिचबाटै खोज्न र एक अर्काको असल अभ्यास आदान प्रदान गर्न पनि ठुलो सहयोग पुर्याउँछ।
हाम्रो तर्फबाट पनि सरलाई धेरै धेरै धन्यवाद छ।
हवस् त, आजलाई बिदाउँ है त। नमस्कार।
नमस्कार।
रमाइलो पढाइ दिगो सिकाइ कक्षा एक दुई तिनका बालबालिकालाई।
अबको प्रस्तुति प्रारम्भिक कक्षा पढाइबारे विशेष अतिथिसँगको कुराकानी।
विशेष अतिथिसँग रमाइलो कथा।
नमस्कार, म माया गिरी। आजको कार्यक्रममा एकजना विशेष अतिथिले आफू सानो छँदा आफूलाई मनपर्ने पुस्तकहरू, आफ्नो पढ्ने बानी र आफूले पढ्न सिक्दाको क्षणबारे आफ्ना सम्झनाहरू हामीलाई सुनाउनुहुनेछ र अन्त्यमा हामीले छनौट गरेको पुस्तक पढेर सुनाउनुहुनेछ। आजको हाम्रो अतिथि हुनुहुन्छ नेपाली राष्ट्रिय क्रिकेट टोलीका वर्तमान प्रशिक्षक तथा पूर्व कप्तान विनोद दासज्यू। यहाँलाई स्वागत छ।
हजुर, धन्यवाद।
तपाईँ यसरी सफल र लोकप्रिय हुनुको पछाडि पढाइ एउटा महत्त्वपूर्ण पक्ष रहँदै आएको छ, त्यसैले हामी तपाईँसँग प्रारम्भिक कक्षा पढाइका सम्बन्धमा केही प्रश्नहरू सोध्न चाहन्छौँ।
हस्।
पहिलो प्रश्न, तपाईँ प्रारम्भिक कक्षामा पढ्दै गर्दा तपाईँका रुचिका पुस्तकहरू कुन कुन थिए?
पाठ्य पुस्तक बाहेक त्यतिखेर आउने कमिक्सहरू पढिन्थ्यो, तर मुख्यतया त्यही पाठ्य पुस्तकमा पनि नेपाली पुस्तक चाहिँ मेरो लागि चाहिँ सबभन्दा रोचक विषय त्यही नै थियो, किनभने त्यसमा निकै रोचक कथाहरू पढ्न पाइन्थ्यो। जस्तै हामी बच्चामा आउँदाखेरि बाघ आयो भन्ने एउटा कालुको कथा पढेका थियौँ, त्यसपछि हामीले पानीका देवताको कथाहरू पढेका थियौँ, होइन? ती कथाहरू चाहिँ रोचक थिए।
तपाईँलाई सम्झना छ यी पुस्तकहरूमा तपाईँलाई सबैभन्दा मनपर्ने कुराहरू के थिए?
त्यसमा भएका कथाहरू र त्यसबाट पाउने सन्देश, इमान्दार हुनुपर्छ भन्ने सिख चाहिँ ती कथाहरूबाट नै पाएको हो। झुटो बोल्नुहुन्न, असल बानी व्यवहार अपनाउनुपर्छ भन्ने पाठहरू चाहिँ त्यही पाठ्य पुस्तकै कथाहरूबाट पाएको।
तपाईँले कसरी पढ्न सिक्नुभयो, सम्झना छ?
बाल्यकालमा चाहिँ पढ्नु चाहिँ पर्छ भनेर घरबाट आमा बुवाले एउटा नियम चाहिँ बनाइदिनु भएको थियो, अरू जेसुकै गर तर त्यो सँगसँगै पढाइलाई चाहिँ सँगै लिएर जानुपर्छ भनेर। करले पनि होला त्यतिखेर पढियो, र पछि गएर चाहिँ त्यो पढाइले चाहिँ मेरो आफ्नो जीवनमा जुन एउटा फरक खालको भूमिका खेल्यो, त्यसले गर्दाखेरि चाहिँ पढाइलाई चाहिँ मैले प्राथमिकताका साथ अगाडि लिएर बढेका हुँ। तर त्यस कारण चाहिँ सुरुमा चाहिँ अभिभावकहरूको एक प्रकारको जुन सिख थियो त्यही थियो।
पढ्नु रमाइलोको लागि हुन्थ्यो वा कुनै पाठ वा गृह कार्यको रूपमा हुने गर्थ्यो?
प्राथमिकता गृह कार्य हुने गर्थ्यो नढाँटी भन्दाखेरि, तर त्यो सँगसँगै जुन कथाहरू हुन्थ्यो विशेष गरी ती कथाहरू चाहिँ रमाइलोको लागि पनि पढिन्थ्यो।
तपाईँले सानो छँदा पढ्न सिक्नका लागि मेहनत नगर्नु भएको भए वा पढाइमा जोड नदिनु भएको भए अहिले तपाईँको जीवन कस्तो हुने थियो होला?
सम्भवतः एउटा होटल व्यवसायी हुन्थ्यो होला, क्रिकेट खेल्न सकिन्थ्यो होला, त्यसपछि गएर बुवा आमाको कलयामा मेरो एउटा सानो होटल छ, त्यो होटल चलाएर बस्नुपर्ने अवस्था हुन्थ्यो होला। हेर्नुहोस्, म सँगसँगै झन्डै 1000 बच्चाहरूले क्रिकेट खेलेका थिए त्यो बेला। क्रिकेटलाई मात्रै यदि आधार मानेर कुरा गर्ने हो भने उनीहरू पनि म जत्तिकै प्रतिभावान थिए, उनीहरू म जत्तिकै क्षमतावान थिए, तर एउटा कुरा जसले मलाई पृथक बनायो, मलाई भिन्न बनायो, त्यो मेरो शिक्षा हो। मैले क्रिकेट सँगसँगै पढाइलाई लिएर हिँड्नु चाहिँ मुख्य कारण हो। म आज नेपाल क्रिकेट टोलीको पूर्व कप्तानको रूपमा छु र अहिले आएर प्रशिक्षकको रूपमा पनि काम पाइरहेको छु। त्यो कारण चाहिँ मेरो चाहिँ पढाइको ब्याकग्राउन्ड हुनु पनि हो। सो त्यसले चाहिँ मेरो जीवनमा चाहिँ सबभन्दा ठुलो भूमिका खेलेको।
हजुर।
अभिभावकहरूले चाहिँ बच्चाहरूलाई यदि घरमा पनि थोरै समय दिन सके र उनीहरूले स्कुलमा के पढे भन्ने कुरालाई चाहिँ यदि घरमा पनि लाएर समेट्न सके भने बच्चाहरूको भविष्यमा चाहिँ या पढाइमा खास गरेर ठुलो टेवा पुर्याउँछ।
विनोदजी, आफ्नो व्यक्तिगत कथाहरू हामीलाई सुनाइदिनु भएकोमा तपाईँलाई धेरै धन्यवाद।
हजुर, धन्यवाद।
अब म तपाईँलाई पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित यस महिनाको छनौटको लोकप्रिय पुस्तक हाम्रा श्रोता सामु पढेर सुनाइदिनु हुन अनुरोध गर्दछु।
हस्। यस पुस्तकको शीर्षक रहेको छ आमा खुसी हुनुभयो। यसका लेखक हुनुहुन्छ कृष्णदीप सिगदेव। यसका चित्रहरू उभाङ लिम्बुले बनाउनु भएको हो र यसको सम्पादन शाश्वत पराजुलीले गर्नुभएको हो। कथा यस प्रकार छ। टेबलमा केरा देखे, लोभ लाग्यो, मैले केरा खाएँ। आमाले टेबलमा केरा देख्नु भएन। केरा खोइ? आमाले सोध्नुभयो। खाएँ भन्न डर लाग्यो, मैले ढाँटेँ। आमाले केरा खोज्नुभयो तर केरा भेटिएन। केरा कसले लग्यो त? आमा अलिअलि रिसाउनु भयो। घरका मान्छे किन ढाँट्छन् हँ? आमा दुखी हुनुभयो। आमालाई दुखी देखेर मलाई पिर लाग्यो। केरा मैले नै खाएको हुँ, मैले भने। आमा मेरो कुरा सुनेर छक्क पर्नुभयो अनि खुसी पो हुनुभयो। आमाले दङ्ग पर्दै भन्नुभयो, खाएर ठिकै गर्यौ, केरा तिम्रै लागि राखेकी थिए।
धन्यवाद विनोदजी। श्रोता, आजको कार्यक्रममा हामीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका वर्तमान प्रशिक्षक तथा पूर्व कप्तान विनोद दासज्यूसँग कुराकानी गर्यौं। हामी अर्को विशेष अतिथिसँगको रमाइलो कुराकानी लिएर फेरि आउनेछौँ। यतिन्जेल सँगै रहेर कार्यक्रममा साथ दिनुभएकोमा धन्यवाद। नमस्कार।
मेरो पनि नमस्कार।
रमाइलो पढाई दिगो सिकाइ कक्षा 1-2-3 बालबालिकालाई।
हामी अहिले सुन्दैछौँ ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रडकास्ट इनिसिएटिभ इक्वल एक्सेस DBIEAबाट काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च।
सर्पदंश अथवा सर्पको टोकाइबाट बस्न र सर्पको टोकाइबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तरक्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश।
नमस्कार। सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरुद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तरक्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा तपाईँलाई स्वागत छ। म अचला
र म उपेन्द्र। कार्यक्रम लहर जीवन सन्देश प्रस्तुतिको आज तेस्रो खण्ड। हामी आज सर्पले डसेको व्यक्तिलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचारका विषयमा संवाद गर्नेछौँ।
सर्पले डसेको व्यक्तिलाई किन शान्त राख्नुपर्छ र सर्पले डसेको व्यक्तिलाई खानेकुरा खुवाउन हुन्छ कि हुन्न भन्ने बारेमा हामीलाई आज भेरी प्रादेशिक अस्पताल नेपालगञ्जमा सेवारत डाक्टर कृष्ण प्रसाद आचार्यले जानकारी दिनुहुनेछ।
अधिकतम यो सर्प विषालु हुन सक्छ भन्ने हिसाबले मुखबाट केही नखुवाउनु भने हो, किनभने यदि त्यो सर्प गोमन सर्प रहेछ भने गोमन सर्पले टोकेको त 15 मिनटदेखि आधा घन्टासम्म पूर्ण विख लागिसक्छ र पूर्ण विख लागिसकेपछि मान्छे बेहोश हुन्छ र बेहोश भइसकेको मान्छेले आफ्नो श्वास प्रश्वास नलीलाई चाहिँ कन्ट्रोलमा राख्न सक्दैन, उसको रेयालहरू श्वास प्रश्वासमा जान्छ, त्यस्तै खानेकुराहरू पनि उल्टिएर त्यो श्वास प्रश्वास जान सक्छ र मान्छेलाई निमोनिया हुन सक्छ। त्यसो भएको भएर खाना चाहिँ हामीले दिनु हुँदैन भन्ने मान्यता राख्छौँ।
सर्पले डसेको बिरामीलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचार र सर्पदंश उपचार केन्द्रसम्म कसरी लैजाने भन्ने विषयमा जानकारी दिने रञ्जनी र राजीवको कहानीको तेस्रो खण्ड पनि आज हामी सुन्नेछौँ।
धन्न समयमा दिनेशलाई सर्पदंश उपचार केन्द्रमा ल्याउन सक्यौँ, नत्र त दिनेशको ज्यानै जान सक्यौँ।
त्यही त भनेको राजीव, जे होस् बाइकको बिचमा दिनेशलाई राखेर ल्याउने उपाय लगाएर राम्रो गर्यौँ हामीले।
हो त, एम्बुलेन्स आउन समय लाग्न सक्थ्यो, त्यही भएर यसो सोचेँ क्या मैले। मोटरसाइकलमा राखेर लाने मिलिहाल्छ क्यारे भनेर अनि मोटरसाइकलमै लैजाउँ भनेको नि।
हो त, आफ्नो नजिकको जे साधन छ त्यही साधनमा राखेर छिटो छिटो सर्पले डसेको व्यक्तिलाई सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुपर्छ।
हतोत्साहित नहुनुहोस्, साह्रै पिर नगर्नुहोस्। धेरैजसो सर्पहरू विषालु हुँदैनन्, धेरैजसो सर्पको डसाई खतरनाक हुँदैन। अझै भन्ने हो भने हानिकारक विषालु सर्पहरूले पनि मानिसलाई डसेको खण्डमा प्राय आफ्नो विष डसेको ठाउँमा पसाउँदैनन्।
नआत्तिनुहोस्, सर्पले डसेको व्यक्तिलाई शान्त राख्नुहोस्। कुराकानी गरेर सर्पदंशको बिरामीको चिन्ता वा तनावलाई कम गर्न मद्दत गर्नुहोस्। सर्पदंशको बिरामी आत्तिएर बढी स्वास्थ्य समस्या आउने र हृदयघात समेत हुने भएकोले बिरामीलाई परामर्श दिई शान्त पार्नुपर्छ। बिरामीलाई सजिलोसँग सुताएर सर्पले डसेको भाग चलाउन वा हल्लाउन नदिनुहोस्। सर्पले डसेको भाग सुन्निएको हुनसक्छ। सर्पले डसेको ठाउँमा टम्म कसिएको कपडा, गहना, औँठी, घडी आदि भए तुरन्तै फुकाली दिएर खुकुलो बनाउनुहोस्।
वर्षायाम अर्थात् सर्प बाहिर निस्किने मौसममा आफ्नो घर वरिपरि सरसफाई गर्दा सर्पदंशबाट बच्न सकिन्छ। आफ्नो घर वरिपरि भएका अग्ला घाँस काटेर फोहोर मैला व्यवस्थापन गरेर सर्पको डसाईबाट बच्न सकिन्छ। याद राख्नुहोस्, सर्पहरू यस्तै अग्ला घाँस, फोहोर मैला भएका ठाउँ तथा आहाराको खोजीमा अन्न भण्डारण गरिएका स्थानहरूमा लुकेर बसेका हुन सक्छन्।
समयमै उपचार गरे विषालु सर्पले डसे पनि मानिसको ज्यान बचाउन सकिन्छ। सर्पको डसाईबाट प्रभावित व्यक्तिलाई छिटोभन्दा छिटो नजिकैको सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले ती व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ।
अहिले भने हामी सर्पदंशका बिरामीलाई तत्काल गर्नुपर्ने प्राथमिक उपचार र सर्पले डसेको व्यक्ति र उसको परिवारलाई हामीले कस्तो व्यवहार गर्नुपर्छ र किन भनेर हामीले केही श्रोता सहभागीलाई सोधेका छौँ।
मेरो नाम वीरबहादुर थारू हो। घर चाहिँ फट्टेपुर, हाल चाहिँ राप्ती सोनारी गाउँपालिका वडा नम्बर 7। सर्पले पनि मान्छेले टोकिहाले पनि उसलाई पहिला सुरुमा त प्राथमिक उपचारतिर ध्यान दिनुपर्ने हुन्छ। नजिकै रहेका एम्बुलेन्सहरू मार्फत सम्बन्धित ठाउँमा पुर्याउनु हो र सर्पले टोकेको व्यक्तिलाई चाहिँ सान्त्वना दिने, घर परिवारलाई सान्त्वना दिने र स्वास्थ्य चौकीमा या हस्पिटलमा लगेर औषधि उपचार गराउने।
मेरो नाम सुस्मिता शर्मा, नेपालगञ्ज उपमहानगरपालिका 6 फुलटेकरामा बस्छु। सर्पले टोकेको मान्छेलाई एक ठाउँमा शान्त बस्न लगाउने, नातिनुस् भनेर सान्त्वना दिने र घर परिवारलाई एम्बुलेन्सको नम्बर छ भने फोन गर्न लगाउने र छैन भने मोटरसाइकल वा रिक्सामा राखी छिटो भन्दा छिटो अस्पताल लग्ने, नातिनुस् ठिक भइहाल्छ भनेर सान्त्वना दिने।
नमस्कार, मेरो नाम प्रेम कुमार थारू हो। सर्पले टोकेमा त्यस्तो व्यक्तिलाई हामीले सान्त्वना दिने, कस्तो खालको सर्प हो, घर परिवारलाई सान्त्वना दिने, त्यो सर्पको बारेमा जाँचबुझ गर्ने, त्यसपछि नजिकैको स्वास्थ्य चौकी तथा अस्पतालमा छिटो जाने।
मेरो नाम दिलवर थारू हो, म राप्ती सुनारी 7 पहाडीपुरमा बस्छु। सर्पले टोकेको बेला केही हुन्न भनेर सान्त्वना दिनुपर्छ, छिटोभन्दा छिटो हस्पिटल लानुपर्छ। परिवारहरूलाई चाहिँ केही हुन्न, टाइममै हस्पिटल लाँदाखेरि त्यस्तो केही पनि हुन्न भनेर सान्त्वना दिनुपर्छ।
सतीश शर्मा, रुडुवा गाउँपालिका वार्ड नम्बर 4 बस्छु। सर्पले टोकेको मान्छेलाई पहिला एक ठाउँमा बस्न लगाउने र यदि केही अङ्गुठी अथवा रिङहरू केही लगाएको छ भने हातबाट निकालिदिने र टाँकहरू खोल्न लगाउने, कसिने केही कुराहरू लुगाहरू त्यस्तो कसिने छ भनेपछि त्यो खोलिदिने, शान्त बस्न लगाउने, बिरामीलाई नातिनुहोस् तपाईँ सन्चो भइहाल्छ भनेर उसलाई पटक पटक सान्त्वना दिने र नातिन लगाउने, मजाले शान्त ठाउँमा बस्न लगाउने, घर परिवारको मान्छेलाई यदि नम्बर छ भने तुरन्त एम्बुलेन्सलाई फोन गर्ने, नभए एम्बुलेन्सको नम्बर छैन भनेपछि नजिकको के हुन्छ मोटरसाइकल, साइकल अथवा अटो रिक्साहरू जे उपलब्ध हुन्छ चाँडोभन्दा चाँडो नजिकको सर्पडन्स केन्द्रमा लगेर उपचार गराउने, नजिकको हस्पिटलहरूमा सेवाहरू हुन्छ त्यहाँ लैजाने।
हामीले भर्खरै सुन्यौँ सर्पले डसेको व्यक्ति र उसको परिवारलाई हामीले गर्नुपर्ने व्यवहारका बारेमा हाम्रा सहभागी श्रोताको विचार। उहाँहरूमध्ये केहीले सर्पले डसेको व्यक्तिलाई सान्त्वना दिनुपर्ने र बिरामीका परिवारलाई सहयोग गर्नुपर्ने बताउनु भएको छ। त्यस्तै सर्पले डसेको ठाउँमा टम्म कसिएको कपडा, गहना, औँठी, घडी आदि भए तुरुन्तै फुकालिदिएर खुकुलो बनाउनु पर्ने कुरामा पनि उहाँहरूले सङ्केत गर्नुभएको छ।
सर्पदंश गर्मी क्षेत्रका ग्रामीण र गरिब समुदायमा विद्यमान बेवास्ता गरिएको एक स्वास्थ्य सङ्कट हो। किसान, वनका कारिन्दा, गोठाला र माझीहरूका लागि सर्पदंश भनेको पेसागत जोखिम पनि हो। धेरैजसो सर्पदंश अविषालु सर्पबाट हुने गर्छ। सर्पले डस्ने बित्तिकै मृत्यु हुने डरले गर्दा विष भएकै जस्तो लक्षण वा भ्रम पैदा गराउँछ।
सर्पदंशको बिरामीलाई गरिने पहिलो प्राथमिक उपचार भनेको बिरामीलाई सान्त्वना दिनु अर्थात् शान्त राख्नु हो, किनभने सर्पको डसाइपछि हुने धेरै डरका कारण पनि बिरामीहरूको मृत्युसम्म हुन सक्छ। डसेको हात वा खुट्टालाई हलचल गर्न नदिनु एउटा प्रभावकारी उपाय हो। डसेको व्यक्तिलाई आरामसँग ढल्काएर सुताएर राख्नुपर्छ। सर्पले डसेको ठाउँलाई हल्लिन दिन हुँदैन। टोकेको भागलाई धेरै चलाउँदा विष छिटो र बढी मात्रामा रगत र लिम्फमा फैलिने भएकोले उक्त भागलाई सकेसम्म कम चलाउने गर्नुपर्छ।
सर्पले डसेका व्यक्तिलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचारका विषयमा विज्ञका कुरा पनि सुनाउन हुन्न उपेन्द्रजी। मलाई त सर्पले डसेको व्यक्तिलाई किन शान्त राख्नुपर्छ र सर्पले डस्ने बित्तिकै त्यो व्यक्तिले के गर्नुपर्छ, के गर्नु हुँदैन भन्ने बारेमा थाहा पाउन पनि मन लागेको छ।
तपाईँको जस्तै यो जिज्ञासा हाम्रा सहभागी श्रोताहरूको पनि हुन सक्छ नि अचलाजी। बरु ढिलो नगरिकन सर्पदंश सम्बन्धी विज्ञ लुम्बिनी प्रदेश नेपालगञ्ज स्थित भेरी प्रादेशिक अस्पतालमा सेवारत डाक्टर कृष्णप्रसाद आचार्यसँग गरिएको यो कुराकानी सुनौ अनि बाँकी छलफल गरौँला।
मेरो नाम डाक्टर कृष्णप्रसाद आचार्य, म अहिले भेरी अस्पताल नेपालगञ्जमा कार्यरत छु।
सर्पदंशसँग गाँसिएका रोकथाम, त्यसै गरी सचेतना, व्यवस्थापन र प्राथमिक उपचार, यसमा व्यवस्थापन गर्ने क्रममा सर्पले डसिसकेपछि त्यस्तो व्यक्तिलाई हामीले के गर्नुपर्छ?
एकदमै महत्त्वपूर्ण प्रश्न कुरा, धन्यवाद। सर्वप्रथम त सर्पले टोकिसकेपछि कुन कन्टेक्स्टमा टोकेको हो, कहाँ टोकेको हो, त्यसले धेरै असर पार्छ। जस्तै राति अछुनमा सुतिरहेको बेलामा टोकेको भने त्यो चाहिँ विषालु सर्प हुने चान्स एकदमै बढी हुन्छ। त्यस्तो अवस्थामा चाहिँ हामीले वरिपर नहल्जिकन अरू सानातिना कुराहरू त नलागिकन सिधै जहाँ सर्पदंशको पूर्ण उपचार एन्टी स्नेक भेनम सहितको भेन्टिलेटर सहितको उपचार त्यहाँ लानुपर्ने हुन्छ अथवा कम्ती पनि स्वास्थ्य केन्द्रमा लानु पर्यो। सामान्यतया बाटो हिँड्दाखेरि टोकेको हो, साँझ टोकेको छ भनेदेखि चाहिँ तिनीहरू नन भेनमस बिख नभएको सर्प हुने चान्स बढी हुन्छ। तैपनि त्यस्तो सर्पले टोकिसकेपछि पहिला कुरा त आत्तिनु हुँदैन, सबै सर्पहरू विषालु हुँदैनन्। हाम्रो नेपाल कन्टेक्स्टमा चाहिँ 100 मध्ये 90 सर्पले टोकेको खण्डमा त्यति बेला बिख नभएको हुन्छ। त्यसो भएको र धेरै जसो समय विषालु सर्प होइन रहेछ भनेदेखि त सामान्य कमिलाले टोके जस्तै हो, त्यसले कुनै अप्ठ्यारो बनाउँदैन। सामान्यतया एउटा टिटी खोप लगाएर बिरामीलाई चाहिँ घर पठाइदिए हुन्छ यदि हामीले सर्प विषालु होइन भन्ने कन्फर्म गऱ्यौँ भने। तर सबै मान्छेलाई त्यो कन्फर्मेसन हुँदैन, त्यही भएर 11-12 घन्टा विषालु सर्प टोकेको लक्षण आउँछ कि भनेर अस्पतालमा राख्ने चलन चाहिँ हुन्छ। यदि कन्फर्म छ सर्पको फोटो खिचेर ल्याएछ, सर्प लिएर आएछ र यो बिख रहित सर्प हो भने तपाईँलाई लाग्छ, तपाईँले अरू एक दुईजना एक्सपर्टसँग पनि कन्फर्म गर्नुहुन्छ भने त्यसलाई बिरामीलाई टिटी खोप लगाएर रिएसुरेन्स गरेर घर पठाइदियो।
जस्तो सर्पले डसेको छ भने त्यस्तो अवस्थामा उनीहरू चलमलाउनु हुन्न अथवा उनीहरू शान्त रहनुपर्छ, यस्तो बारेमा केही व्याख्या गरिदिनुहुन्छ?
एकदमै ठिक कुरा हो। तर यदि सर्पले दसेको छ र त्यो बिख छोडेको छ सर्पले भनेदेखि चाहिँ मान्छे चलमलाए हिँड्यो भनेदेखि त्यो टोकेको ठाउँबाट बिख छिटो भन्दा छिटो रक्त सञ्चारमा फैलिएर बिरामीको ब्रेनसम्म पुग्छ र बिरामीलाई बिखको असर छिटो पुग्छ। त्यही भएर जहाँ टोकेको त्यो भागमा चाहिँ हामीले त्यसलाई रेस्ट गरेर राख्यौँ भने त्यहाँबाट ब्लड सर्कुलेसन कमी हुन्छ र शरीरको रक्त सञ्चारमा बिख पुग्न समय लाग्छ र त्यो समयलाई हामीले किन्न सक्छौँ अस्पतालसम्म पुग्नलाई। त्यसो भएको र नचल्नु नचलाउनु भनेको कारण त्यो र अब आत्तिनु हुँदैन भन्ने कुरा त जहिले पनि ठिक हो, किनभने मान्छे कहिले काहीँ सर्पले टोक्यो भनेर आत्तिएर डरले गर्दाखेरि मान्छे बेहोस हुन सक्छ, न्युरोजेनिक सकमा जान सक्छ। त्यसो भएर उहाँ आत्तिनु हुँदैन, सम्भव भएसम्म नचलिकन र टोकेको भागलाई नचलाइकन राख्नुपर्छ।
सर्पले डसेको व्यक्तिलाई डसा साथ अथवा डसेपछि केही खुवाउने पियाउने यस्तो तर्फ भने के सल्लाह दिनुहुन्छ?
सर्पले डसिसकेपछि हामीले अधिकतम यो सर्प विषालु हुन सक्छ भन्ने हिसाबले मुखबाट केही नखुवाउनु भनेको हो, किनभने यदि त्यो सर्प गोमन सर्प रहेछ भने गोमन सर्पले टोकेको त 15 मिनटदेखि आधी घन्टासम्म पूर्ण बिख लागिसक्छ र पूर्ण बिख लागिसकेपछि मान्छे बेहोस हुन्छ र बेहोस भइसकेको मान्छेले आफ्नो श्वास प्रश्वास नलीलाई चाहिँ कन्ट्रोलमा राख्न सक्दैन, उसको रियालहरू श्वास प्रश्वासमा जान्छ, त्यस्तै खानेकुराहरू पनि उल्टिएर त्यो श्वास प्रश्वासमा जान सक्छ र मान्छेलाई निमोनिया हुन सक्छ। त्यसो भएको भएर खाना चाहिँ हामीले दिनु हुँदैन भन्ने मान्यता राख्छौँ। तर यदि हामीले सर्प टोक्ने बित्तिकै अस्पतालमा पुग्यौँ र सर्पको फोटो खिचेर लिएर आयौँ कन्फर्म गरेर अथवा सर्पै लिएर आयौँ मारेर सर्प चिन्ने मान्छेलाई देखायौँ र यो विषालु सर्प होइन भनेर कन्फर्म भइसकेपछि चाहिँ हामीले मुख बारिराख्नु पर्छ।
सर्पले डसेको अथवा ठुङ्गेको अथवा टोकेको जे भनौँ त्यस्तो बिरामीलाई टोकेको ठाउँतिर बाँधिदिने भन्ने चलन छ, त्यस्तो बाँध्ने चलनको बारेमा केही भन्न चाहनुहुन्छ?
सान्दर्भिक प्रश्न सोध्नुभयो। अब पहिला पहिला चाहिँ त्यो सर्पले टोकेको केही माथि जुन अङ्गमा टोकेको त्यसको माथि चाहिँ बाँध्ने चलन थियो, ताकि त्यसको उद्देश्य चाहिँ सर्पको विष त्योभन्दा माथि नजाओस् भनेर। तर मान्छेहरूले कति बाँध्ने भन्ने कुराको मेसो नपाउँदाखेरि चाहिँ धेरै टाइट बाँध्दाखेरि सर्पले टोकेको त बरु बिख नलाग्न सक्छ, तर उसको रक्त सञ्चार रोकिएर मान्छेको हात खुट्टा नै काट्नु परेको अवस्था र त्यसले ज्यानै लिएको अवस्थाले गर्दाखेरि त्यसलाई चाहिँ अहिले नगर्ने भनेर चाहिँ प्रोटोकलमा राखेको छ। त्यो नगर्दा नै ठिक हुन्छ, किनभने गर्दाखेरि चाहिँ नजानेर गऱ्यो भने झन् त्यसले बढी क्षति पुऱ्याउने भयो।
त्यसै गरी यो औँठी घडी पेटी
औँठी र घडीको कुरामा चाहिँ अथवा कुनै बालासाला लागेको छ भनेदेखि जो हातमा अथवा खुट्टामा त्यस्तो अवस्थामा हामीले निकाल्दा राम्रो हुन्छ, पहिला नै निकाल्ने, ताकि त्यो सर्पले ठोकेको ठाउँ सुनिँदै सुनिँदै आएर पछि त्यसले घडी औँठी र त्यो बालाले नै रक्त सञ्चार रोक्नलाई चाहिँ सहयोग पुर्याउन सक्छ। त्यसो भएर सुरुमै निकाल्दा राम्रो।
जस्तो यहाँ भेरीको अथवा मध्यपश्चिमको बाँके बर्दिया कैलाली त्यसै गरी दाङदेवखुरी कपिल वस्तु क्षेत्रमा हुनुहुन्छ, यो क्षेत्र सर्पदंशको प्रकोप भएको क्षेत्र हो, चलन चल्ती के अझै पनि कुनै किसिमको पुरानो चलन जस्तो उदाहरणको लागि धामी झाँक्री झारफुक यस्तो गर्ने चलन छ अझै पनि?
छ, त्यो चाहिँ विशेष गरी आदिवासी थारूहरू अनि त्यहाँका मधेसी जनताहरू अझै बढी छ। एकचोटि उदाहरण के भएको छ भने राति 1 बजेतिर सर्पले टोकेछ करे सर्पले बिरामीलाई, त्यसपछि बिरामीका आफन्तहरूले सर्पलाई चाहिँ जिउँदै समातेर लिएर आए, लिएर आइसकेपछि अस्पतालमा आउँदाखेरि चाहिँ बिरामी चाहिँ बितिसकेको छ तर चाहिँ सर्प चाहिँ जिउँदै छ। त्यस्तो अवस्थामा चाहिँ उनीहरूले के गरेछन् भनेदेखि चाहिँ सर्पको पूजा गर्न लागेछन्, देउताको पूजा गर्न लागेछन्, फुक्न लागेछन्, त्यसले गर्दाखेरि चाहिँ समय उनीहरूले व्यतीत गरे र बिरामी मर्यो।
सर्पले डसिसकेपछि एम्बुलेन्स अथवा के तरिकाले सकेसम्म उपचार केन्द्र पुर्याउनलाई यहाँले सल्लाह दिनुहुन्छ?
सर्पले डसिसकेपछि सबभन्दा पहिला आफ्नो वरिपरि नजिक जुन साधन अभाइलेबल छ जसले चाहिँ छिटो पुर्याउन सक्छ, सामान्यतया एम्बुलेन्स नभए पनि अहिले त गाउँ गाउँमा अटो रिक्सा पुगेको छ, अटो रिक्सामा जान सकिन्छ, मोटरसाइकलमा दुईजनाको बिचमा चाहिँ स्नेक बाइट भिक्टिमलाई राखेर सर्पबाट पीडित भएको व्यक्तिलाई राखेर लान सकिन्छ, कतिपय अवस्थामा साइकलमा राखेर पनि लान सकिन्छ। त्यसो भएको भएर दूरी घटाउने स्पिड भएको जुनसुकै साधनबाट चाहिँ हामीले चाहिँ अस्पताल पुर्याउन सकिन्छ।
अर्को जिज्ञासा, जुन सर्पले डस्छ त्यो सर्पको तस्विर खिच्नु अथवा फोटो खिच्नु भन्छन्, यो कतिको उचित सल्लाह हो?
एकदम राम्रो सल्लाह हो सर, यसले धेरै आइडिया दिन्छ, बिरामीले अनावश्यक दुःख पाउनु पर्दैन कुरेर, र डक्टरले पनि कन्फिडेन्टली यो चाहिँ विषालु सर्प हो, विषालु सर्प चिनेर बिरामीलाई बेलैमा घर पठाउन सक्छ।
मरिसकेको सर्पलाई पनि चलाउनु हुन्न छुनु हुन्न भनिन्छ, योसँग कतिको सत्यता छ?
त्यो ठिक हो, मरिसकेको सर्प भनेर मान्छेले भ्रममा पराय हुनसक्छ, सर्पले रेस्ट गरेर हुनसक्छ, त्यस्तो बेलामा उसलाई चलायो भने र पूर्ण नमरिसकेको सर्पलाई चाहिँ उसले फेरि ठुङ्न सक्छ, त्यही भएर मरेको सर्पलाई केही समयसम्म चाहिँ चलायो भने पनि सतर्क साथ चलाउनु पर्छ र सकेसम्म नचलाउनु भनेर सल्लाह दिन्छु।
हाम्रो यो नगर गाउँहरूमा बस्तीहरूमा सर्प ल्याएर विभिन्न किसिमको खेल देखाउने, विभिन्न किसिमको रमिता गर्ने चलन छ, यो सर्पलाई यस्तो किसिमको रमिता अथवा यस्तो किसिमको खेलहरू गर्नु कतिको उचित हो?
त्यो चाहिँ मेरो विचारमा त्यति ठिक होइन, किनभने मान्छेहरूले उसले विषालु सर्प भयो भने उसको चाहिँ दाँत निकालेर ल्याएको हुन्छ अथवा विक्रयी सर्प ल्याएको हुन्छ, त्यसले गर्दाखेरि बच्चाहरूमा के पर्न सक्छ एउटा भ्रम, भने उसको सर्पलाई त खेलाउन सकिँदो रहेछ, सर्प भने त सहयोगी प्राणी रहेछन् भनेर त्यो खालको चाहिँ उनीहरूलाई दुस्साहस पलाउन सक्छ, उनीहरूले सर्प समात्ने खेलाउने गर्न सक्छन्, त्यस्तो भएर त्यस्तो प्रवृत्तिलाई चाहिँ रोक्नुपर्छ र त्यो बच्चाहरूको अगाडि चाहिँ देखाउनु हुन जस्तो लाग्छ।
हिजो आज सर्प सम्बन्धी विभिन्न किसिमका सर्पलाई रेस्क्यु गर्नेहरू पनि थुप्रो हुन थाल्नु भएको छ, सर्पको रेस्क्युअरहरूलाई के सल्लाह छ?
सर्पको रेस्क्युअरहरूलाई मेरो एकदमै उहाँहरूलाई शुभकामना छ, उहाँहरूले सुरक्षित साथ सर्पको रेस्क्यु गर्नुहोस्, सर्पको रेस्क्यु गर्दा गर्दा उहाँहरूको रेस्क्यु गर्न नपरोस् मेरो चाहिँ उहाँहरूलाई शुभेच्छा छ, किनभने सर्पको रेस्क्यु एउटा खतरनाक काम हो, आफ्नो जोखिम मोलेर उहाँहरूले काम गर्नुहुन्छ, सर्पलाई जोगाउन सर्पलाई चाहिँ अनावश्यक मरणबाट जोगाउन उहाँहरूको भूमिका रहन्छ, तथापि यस्तो गर्दै गर्दा धेरै रेस्क्युअरहरूको हामीले देहान्त भएको थाहा पाएका छौँ, रेस्क्यु गर्दा गर्दै त्यसो भएको भएर पूर्ण पोख्त नभइकन राम्रोसँग ब्याकअपको लागि साथीभाइसँग कन्ट्याक्ट नगरिकन चाहिँ रेस्क्युअरमा नजानु होला भन्ने मेरो सुझाव दिन चाहन्छु।
सर्पले डसेको व्यक्तिलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचारका विषयमा विशेष गरी सर्पदंशको बिरामीलाई शान्त राख्नुपर्ने र खानेकुरा खुवाउनु नहुने विषयका बारेमा हामी सबैलाई प्रष्ट हुने गरी बताइदिनु भएकोमा सर्पदंश सम्बन्धी विज्ञ डाक्टर कृष्ण प्रसाद आचार्यप्रति हामी आभारी छौँ।
नरेश दाइ, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएकी, खै भाउजू कता हुनुहुन्छ?
त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ तर पनि टोक्नु भ्याएछ है तपाईँलाई?
यहाँ कुर्कु चाहिँ टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ, कति बेरमा पो आइपुग्ने हो?
नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुनसक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
यति बेला त खाली कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
आज हामी सर्पले डसेको व्यक्तिलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचारका विषयमा संवाद गरिरहेका छौँ।
अहिलेसम्म हामीले श्रोता सहभागीको विचार र सर्पदंश सम्बन्धी विज्ञ डाक्टर कृष्ण प्रसाद आचार्यसँगको कुराकानी सुन्यौं।
यति बेला भने रञ्जनी र राजीवको कथाको तेस्रो भाग सुन्ने बेला भएको छ। सर्पदंश सम्बन्धी जनचेतना फैलाउने अभियानमा सक्रिय रञ्जनी र राजीवले अघिल्लो भागमा हामीलाई सर्पहरू पनि हाम्रो पर्यावरणका अभिन्न अङ्ग भएकोले यिनीहरूलाई मार्नु हुँदैन भन्ने कुरा सिकाए। सर्पदंशबाट बच्न घर वरिपरि भएका अग्ला घाँसहरू बेला बेलामा काटेर हटाउने, फोहोरको उचित व्यवस्थापन गर्ने, अन्न भण्डारमा सर्पलाई आकर्षित हुन नदिन सुझाएका थिए।
राजीवको छिमेकी नथु काकाको घरमा सर्प आउनुको मुख्य कारण घर वरिपरिको झाडी र दाउराको चाङ हो भन्ने सहजै अनुमान नाटिकाबाट भएको छ। नथु काकाको घरबाट निस्कदै गर्दा राजीव र रञ्जनीले हटिया जाने कुरा गर्दै थिए। राजीवको हातमा सर्पले डसेको घाउको दागको पनि कुराकानी हुँदै थियो। त्यत्तिकैमा दिनेशलाई सर्पले टोकेको भनेर रञ्जनीलाई फोन आयो। दिनेशका बारेमा थाहा पाउन र उनको उपचार कसरी हुन्छ भन्ने बुझ्न हामी पनि रञ्जनी र राजीवसँगै जाउँ न।
मलाई सर्पले टोक्यो, आइया, म त मर्छु कि के हो अब।
नातिउ न दिनेश, शान्त भएर बस न। ऊ राजीव र रञ्जनी पनि आइहाले नि।
नातिउ न दिनेश, तिमीलाई केही पनि हुँदैन, नातिकन सुतिराख त।
मलाई त एकदमै डर लागिरहेको छ रञ्जनी।
दिनेश, नातिउ न, केही हुँदैन तिमीलाई, शान्त भएर बस त। अनि सर्पले टोकेको भाग नचलाउ र नहल्लाउ है, सुनिन सक्छ, बुझ्यौ नि?
हुन्छ हुन्छ।
अब हामी तिमीलाई सर्पदंश उपचार केन्द्रमा लैजान्छौँ, अनि त ठिक भइहाल्छ नि, होइन राजीव?
हो नि दिनेश, नचल है, म तिम्रो बेल्ट, पेटी, औठी, घडी खोलिदिन्छु है।
हुन्छ, एम्बुलेन्स आउन समय लाग्छ जस्तो छ, तिम्रो बाइकमा राखेर लाने कि राजीव?
हुन्छ हुन्छ रञ्जनी, बरु खुट्टा नहलाइकन तिमी र बन्दना मिलेर दिनेशलाई मेरो बाइकमा राख, अनि तिमी पछाडिबाट चढेर दिनेशलाई समय अनि उपचार केन्द्रमा पुर्याइहालौ।
ल वन्दना, मलाई सहयोग गर त दिनेशलाई बाइकमा राख्नको लागि।
हुन्छ रञ्जनी, म यता दायाँतिरबाट समाएर उठाउँछु, अनि तपाईँले चाहिँ बायाँतिरबाट समाएर उठाउनु।
हुन्छ ल, बिस्तारै है, सर्पले टोकेको खुट्टा नहल्लाऊ है दिनेश, अनि राजीव तिमी बाइक स्टार्ट गर त।
हुन्छ हुन्छ।
हो ल, बिस्तारै राख त बाइकमा। ल उचाल त दिनेशलाई वन्दना।
हुन्छ रञ्जनी, ल नभयो, अब तपाईँ पनि चढ्नुहोस् रञ्जनी बाइकमा।
हुन्छ, तिमी दिनेशलाई समातिराख है म नचढेसम्म।
हुन्छ हुन्छ,
ल भयो राजीव जाउँ।
हुन्छ हुन्छ, ल वन्दना हामी पुगेर आउँछौँ है त।
तपाईँहरूले उहाँलाई समयमा नै सर्पदंश उपचार केन्द्रमा ल्याएर अति नै राम्रो गर्नुभयो। यस्तो बेलामा सबभन्दा छिटो यातायातको माध्यम जे हुन्छ त्यसैबाट उपचार केन्द्रमा ल्याइहाल्नुपर्छ। थोरै ढिलो गर्दा पनि ठुलो पुल हुन्छ र पछुताउनुपर्ने हुन्छ। अनि दिनेश भाइ, अर्को मेरो मुख्य प्रश्न, सर्प कस्तो थियो?
त्यो त
सर्प त करेट थियो स्वास्थ्य कर्मी दी, दिनेशको जुत्तामा लुकेर बसिरहेको रहेछ, अनि जुत्ता लगाउनु खोज्दा दसी त हाल्यो।
ए पक्का नै छ नि होइन, करेक्ट नै हो भनेर?
पक्का छु दिदी, मैले मोबाइलबाट फोटो पनि खिचेको छु।
ए ल ठिक छ, म अब दिनेशलाई विष विरोधी औषधिको सुई लगाइदिन्छु, अनि त ठिक भइहाल्छ। ल अब नातिका नै आराम गर त, म सुई लगाइदिइहाल्छु।
ल दिनेश, अब आतिनु पर्दैन है।
धन्यवाद है राजीव दाई, रञ्जनी दिदी, तपाईँहरूको यो गुण म कहिले बिर्सिने छैन।
ल ल, अहिले यस्तो कुरा गर्ने समय होइन, आराम गर बरु।
हुन्छ,
ल सुई पनि लगाइदिएँ, अब नातिका नै आराम गर। अनि तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद है, किनकि समयमै तपाईँहरूले उहाँलाई सर्पदंश उपचार केन्द्रमा ल्याएर एकदमै राम्रो गर्नुभयो, किनकि सर्पको डसाइबाट प्रभावित व्यक्तिलाई समयमा नै उपचार गर्न सकेमा बचाउन सकिन्छ र यसबाट हुने मृत्यु कम पनि गर्न सकिन्छ।
त्यही भएर नै हतार हतार गरेर सर्पदंश उपचार केन्द्रमा लिएर आइहालेको स्वास्थ्य कर्मी दिदी।
अनि सही र भरपर्दो जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनेर पत्ता लगाउनको लागि वेब पेज snakebitenepal.org र www.facebook.com/snakebitenepalमा पनि लगइन गरी आवश्यक जानकारी लिन सकिन्छ है।
ओहो, कति महत्त्वपूर्ण जानकारी दिनुभएको दिदी। अब केही जानकारी लिनु पर्यो भने यही snakebitenepal.org र www.facebook.com/snakebitenepal पेजमा गएर लिन्छौँ, होइन त राजीव?
हो नि। ल रञ्जनी, रात पनि पर्न लाग्यो, म तिमीलाई घरसम्म पुर्याइदिन्छु अनि दिनेशलाई फेरि लिन आउँछु म।
ल त सिस्टर, म अहिले लाग्छु है त। नमस्ते।
अनि स्वास्थ्यकर्मी दिदी, म तपाईँलाई सर्वको फोटो पनि पठाइदिइहाल्छु है त वाट्सएपबाट।
हुन्छ, मलाई रेकर्ड राख्न नि मद्दत पुग्छ।
बाइकमा बसेँ है म राजीव।
हुन्छ, बस न रञ्जनी। धन्न समयमा दिनेशलाई सर्पदंश उपचार केन्द्रमा ल्याउन सक्यौँ, नत्र त दिनेशको ज्यानै जान सक्यो।
त्यही त भनेको राजीव, जे होस् बाइकको बिचमा दिनेशलाई राखेर ल्याउने उपाय लगाएर राम्रो गर्यौँ हामीले।
हो त, एम्बुलेन्स आउन समय लाग्न सक्थ्यो, त्यही भएर यसो सोचेँ क्या मैले। मोटरसाइकलमा राखेर लाने मिलिहाल्छ क्या अरे भनेर, अनि मोटरसाइकलमै लैजाउँ भनेको नि।
हो त, आफ्नो नजिकको जे साधन छ त्यही साधनमा राखेर रा छिटो छिटो सर्पले डसेको व्यक्तिलाई सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुपर्छ।
हो नि, अनि यहाँ आएर कति महत्त्वपूर्ण जानकारी पनि पायौँ। सर्पदंश उपचार केन्द्रको बारेमा अझै जानकारी लिनुको लागि भरपर्दो वेब पेज पनि थाहा पायौँ, snakebitenepal.org भनेर।
त्यही त है। बरु सुन न, भोलि मसँग हाट जान्छौ?
किन, के छ र त्यस्तो हाटमा?
अब गएपछि पो थाहा हुन्छ त।
अब भनौ न त, के कुरा छ त्यस्तो हाटमा भनेर?
सरप्राइज।
तिमी पनि।
रञ्जनी र राजीवका सहकर्मी दिनेशलाई जुत्तामा लुकेर बसेको सर्पले जुत्ता लगाउने बेलामा डसेछ। सबैजनाले दिनेशलाई सान्त्वना दिएका छन्। सर्पले डसेको ठाउँलाई हल्लिन दिइएको छैन भने खानेकुरा पनि खान दिइएको छैन। उनको शरीरमा भएका टम्म कसिएका कपडा, पेटी, औँठी, घडी आदि खोलेर खुकुलो पारिएको छ। हामीसँगै भएको जो कोहीलाई सर्पले डसेको खण्डमा हामीले गर्नुपर्ने कुराहरू पनि यिनै हुन्।
सँगसँगै हामीले कपडा र जुत्ता लगाउनु अघि जाँच गर्नुपर्ने कुरा पनि आजको छलफलको महत्त्वपूर्ण सिकाइ हो। त्यस्तै सर्पदंशको बिरामीलाई मोटरसाइकल वा अरू तत्कालै उपलब्ध हुने सवारी साधनमा सजिलोसँग राखेर सर्पदंश उपचार केन्द्रमा लैजानुपर्ने कुरा पनि आजको नाटकबाट हामीले सिकेका छौँ। अर्को प्रस्तुतिमा पनि रञ्जनी र राजीव बीचको संवाद हामी सुन्ने नै छौँ।
यति बेला हामी रेडियो कार्यक्रम जीवन सन्देश सुनिरहेका छौँ। सर्पदंश अथवा सर्पको टोकाइबाट बस्न र सर्पको टोकाइबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तरक्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देशमा आफ्नो विचार र पृष्ठपोषणका लागि आइभीआर टोल फ्री नम्बर एनटीसी प्रयोग गर्ने सहभागीका लागि 1660100701।
सहभागी श्रोता, आज प्रस्तुत यिनै अन्तर्वस्तु र संवादसँगै रेडियो कार्यक्रम लहर जीवन सन्देशको आजको यस तेस्रो भागबाट म अचला
र म उपेन्द्र बिदा माग्छौ। अर्को खण्डमा सर्पको डसाईबाट बच्ने उपायहरूका बारेमा अरू नयाँ जानकारी पनि लिएर आउने नै छौ।
आजलाई बिदा दिनुहोस्। नमस्ते।
यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठनका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत
सहभागी श्रोता, हामीले सुन्यौं ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रडकास्ट इनिसिएटिभ इक्वल एक्सेस डिबिआइइएबाट काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च। आजलाई विदा माग्छौं। नमस्ते।